الحمد لله رب العالمين والصلاة والسلام على سيد المرسلين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم والصلاة والسلام عليك يا رسول الله وعلى آلك وأصحابك يا حبيب الله الصلاة والسلام عليك يا نبي الله وعلى آلك وأصحابك يا نور الله پیارے پیارے اسلامی بھائیو اور مدنی چینل کے ناظرین مدنی چینل کے پروگرام میری ذمہ داری مائی رسپانسبلٹی کی نئی ایپیسوڈ کے ساتھ ایک بار پھر حاضری ہے اللہ تبارک و تعالیٰ کے پیارے حبیب صلی اللہ تعالیٰ علیہ وآلہ وسلم آپ کا مبارک فرمان جسے کوئی سخت حاجت درپیش ہو اسے چاہیے کہ مجھ پر کثرت سے درود پاک پڑھے کیونکہ یہ یعنی درود پاک پڑھنا مصائب و آلام کو دور کرتا ہے اور رزق میں اضافہ کرتا ہے صلو علی الحبیب صلی اللہ تعالی علی محمد پیارے پیارے اسلامی بھائیوں معاشرے کے مختلف طبقات ظاہر دنیا میں ہم میں سے ہر کوئی انڈیویجول یعنی مکمل طور پر انفرادی زندگی نہیں گزارا ایسا نہیں ہے کہ اس کا کسی کے ساتھ تعلق نہ ہو واسطہ نہ ہو ہمارا تعلق واسطہ جو ہے وہ سب کے ساتھ رہتا ہے ہم گھر میں رہتے ہیں تو گھر کے افراد ہیں گھر سے باہر نکلتے ہیں تو ہمارا محلہ ہے ہمارے پڑوسی ہیں پھر ہماری حاجتیں ایسی ہیں ہماری ضرورتیں ایسی ہیں کہ بہت سارے ایسے یعنی لوگ ہیں ایسے طبقات ہیں ایسے ڈپارٹمنٹس ہیں جن کے ساتھ واسطہ روز کا ہے سمجھ لیں یعنی صبح و شام ان کے ساتھ ہمارا تعلق ہوتا ہے رابطہ ہوتا ہے تو آج ایک اہم موضوع ہے ہمارا تاجر ٹریڈر اس کو بحیثیت تاجر میری کیا ذمہ داری ہونی چاہیے ہمارے معاشرے میں ایک بہت بڑی تعداد ایسی ہے کہ جو تجارت کرتی ہے اور ظاہر ہے یہ تجارت کرنا معاشرے کی ضرورت ہے ایک بڑی تعداد کسٹمر کی حیثیت سے چیزیں بائی کرتی ہے وہ کہیں جاب کرتے ہیں کچھ لوگ ہیں جو ہمارے معاشرے میں زراعت کی طرف جاتے ہیں کھیتی باڑی کرتے ہیں ایگریکلچر یہ ان کا ایک پیشہ ہوتا ہے کسب حلال کے لیے وہ یہ اختیار کرتے ہیں کچھ جو ہیں جابز کرتے ہیں کوئی مزدوری کرتا ہے تو یہ مختلف طبقات میں اس طرح تقسیم ہے اور اسی طرح دنیا کا نظام چل رہا ہے تجارت ایک بہت بڑا طبقہ تجارت کرتا ہے اور تجارت یہ یوں دیکھا جائے تو ایک وہ مقدس پیشہ ہے کہ اللہ تبارک و تعالیٰ کے آخری نبی مکی مدنی صلی اللہ علیہ وآلہ وسلم آپ نے بھی اسے اختیار فرمایا آپ نے بھی تجارت کی اکابر صحابہ حضرت سیدنا صدیق اکبر رضی اللہ تعالیٰ عنہ سیدنا فاروق اعظم حضرت سیدنا عثمان غنی رضی اللہ تعالیٰ عنہم حضرت سیدنا عبد الرحمن بن عوف اور کئی صحابہ ہیں ایک تعداد میں صحابہ ہیں رضی اللہ تعالیٰ عنہم جنہوں نے تجارت کو اختیار فرمایا امام اعظم ابو حنیفہ رحمت اللہ تعالیٰ علیہ آپ بہت بڑے تاجر تھے حضرت امام بخاری رحمت اللہ تعالیٰ علیہ یہ بھی تجارت کیا کرتے تھے تو اللہ تبارک و تعالیٰ کے نیک بندوں میں ایک تعداد ایسی گزری ہے کہ جو تجارت کرتے رہے اور سبحان اللہ عز و جل پیارے آقا صلی اللہ تعالیٰ علیہ وآلہ وسلم نے ارشاد فرمایا تاجر کے حوالے سے ایماندار تاجر کے حوالے سے فرمایا کہ سچا اور امانتدار تاجر اللہ تبارک و تعالیٰ اس کا حشر قیامت میں انبیاء علیہ السلام صدیقین اور شہداء ان کے ساتھ فرمائے گا سبحان اللہ ایک اور روایت میں ہے کہ پیارے آقا صلی اللہ علیہ وسلم کی بارگاہ میں یہ عرض کیا گیا کہ سب سے پاکیزہ کمائی جو ہے وہ کون سی ہے تو آپ صلی اللہ علیہ وسلم نے ارشاد فرمایا اپنے ہاتھ کا کام اور صحیح طریقے پر تجارت کرنا سبحان اللہ عز و جل وہ جو ہاتھ سے مشقت کرتے ہیں ہاتھ سے کام کرتے ہیں لیبر مزدوری وغیرہ کرتے ہیں ان کے لیے بھی خوشخبری ہے اور سبحان اللہ عز و جل جو صحیح طریقے پر تجارت کرتے ہیں جو شریعت کے اصولوں کے مطابق تجارت کرتے ہیں ان کے لیے بھی خوشخبری ہے ارشاد فرمایا گیا کہ سب سے پاکیزہ کمائی یہ ہے یعنی اپنے ہاتھ سے کمانا اور صحیح طریقے پر تجارت کرنا جو تاجر ہیں سبحان اللہ عز و جل دین اسلام میں اگر ہم دیکھیں تو جو دین اسلام کی ترویج و اشاعت ہے تاجروں کے ذریعے دور دراز تک صحابہ کرام رضی اللہ تعالیٰ عنہم میں، پھر بعد میں تابعین کرام، پھر اس کے بعد تبع تابعین، یہ جو قرون ثلاثہ اوائل اسلام کے یہ تین مبارک ادوار ہیں، اس میں جو تاجر ہیں ان کے ذریعے بھی دور دراز تک جو ہے وہ دین اسلام کا پیغام پہنچا. ہمارے یہاں بھی بر صغیر میں ہیں، بر صغیر پاک و ہند میں، سب کنٹیننٹ میں جو اسلام کا پیغام پہنچا کہ تاجروں کے ذریعے ہی اسلام کا پیغام اس خطے تک پہنچا. تو سبحان اللہ عز و جل، تجارت جو ہے یہ بہت بڑی یعنی ایک مقدس پیشہ ہے تجارت. اگر کوئی صحیح طریقے پر تجارت کرتا ہے تو اللہ تبارک و تعالیٰ کی رحمت نازل ہوتی ہے، اور آپ نے سنا کہ پاکیزہ کمائی فرمایا گیا اسے، یعنی جو صحیح طور پر تجارت کرتا ہے، صحیح طریقے پر تجارت کرتا ہے. لیکن تاجروں میں ایک بہت بڑی تعداد ایسی بھی ہے جو لا علمی کی بنا پر، جہالت کی بنا پر، علم دین نہ سیکھنے کی وجہ سے، تجارت کے احکام نہ سیکھنے کی وجہ سے، یا بعض اوقات طمع اور لالچ کی وجہ سے، حوث کی وجہ سے، وہ اپنے طبیعت ہے گریڈ، اس کی وجہ سے، لالچ کی وجہ سے، وہ بعض اوقات ایسے یعنی کام کرتے ہیں کہ ان کی کمائی جو ہے وہ ان کے لیے حلال اور جائز نہیں رہتی. طمع اور لالچ میں آ کر وہ دھوکہ دیتے ہیں، طمع اور لالچ میں آ کر وہ جھوٹ بولتے ہیں، خیانت کرتے ہیں، مال کے زائد دام وصول کرتے ہیں، ذخیرہ اندوزی کرتے ہیں. تو یہ جو ملاوٹ کرنا، اس طرح کے کام اگر اس طرح کوئی کرے گا تو یعنی وہ گناہگار بھی ہوگا، اور ساتھ ساتھ اس کا اثر جو ہے، اس کا امپیکٹ پورے معاشرے پر پڑے گا. حضرت سیدنا معاذ بن جبل رضی اللہ تعالیٰ عنہ یہ روایت کرتے ہیں کہ نبی پاک صلی اللہ علیہ وسلم نے ارشاد فرمایا، بے شک سب سے پاکیزہ کمائی ان تاجروں کی ہے جو بات کریں تو جھوٹ نہ بولیں، جب ان کے پاس امانت رکھی جائے تو اس میں خیانت نہ کریں، جب وعدہ کریں تو اس کی خلاف ورزی نہ کریں، جب کوئی چیز خریدیں تو اس میں عیب نہ نکالیں، جب کچھ بیچیں تو اس کی بے جا تعریف نہ کریں، جب ان پر کسی کا کچھ آتا ہو، یعنی کوئی دین ہو انہوں نے دینا ہو، تو اس کی ادائیگی میں سستی نہ کریں، اور جب ان کا کسی اور پر آتا ہو تو اس کی وصولی کے لیے سختی نہ کریں. سبحان اللہ عزوجل، آپ نے مدنی چینل کے ناظرین جو روایت سنی، پیارے آقا صلی اللہ علیہ وسلم نے وہ تاجر جن کی سب سے زیادہ پاکیزہ کمائی ارشاد فرمائی، ان کے اوصاف بیان فرمائے. بات کریں تو جھوٹ نہ بولیں، جب ان کے پاس امانت رکھی جائے تو خیانت نہ کریں، جب وعدہ کریں تو اس کی خلاف ورزی نہ کریں، جب کوئی چیز خریدیں تو اس میں عیب نہ نکالیں، جب کچھ بیچیں تو اس کی بیجا تعریف نہ کریں، جب ان پر کسی کا کچھ آتا ہو یعنی انہوں نے کسی کا دینا ہو تو اس کی ادائیگی میں، اس کے دین میں سستی نہ کریں، اور جب کسی اور پر ان کا آتا ہو یعنی انہوں نے کسی سے کوئی وصول کرنا ہو تو اس کے لیے سختی نہ کریں. سبحان اللہ عز و جل، ایک تاجر کو کس انداز میں تجارت کرنی ہے. جھوٹ نہیں بولنا، آج اگر ہم اپنے معاشرے میں دیکھتے ہیں تو ایک تعداد ایسی ہوتی ہے جو بات بات پر جھوٹ بولتی ہے. اپنا مال مہنگا بیچنے کے لیے یہ کہا جاتا ہے کہ میری اتنے کی خرید ہے، نفع زیادہ حاصل کرنے کے لیے جتنی خرید ہے وہ نہیں بیان کی جاتی بلکہ اس سے زیادہ بتائی جاتی ہے تاکہ پروفٹ مارجن جو ہے وہ ہم زیادہ لے سکیں. اب اگر کسی کو ایکچول بتائیں گے کہ اتنے کی خرید ہے تو ظاہر ہے وہ اتنے نہیں دے گا جتنے ہم مانگ رہے ہیں، تو اس میں جھوٹ بولا جاتا ہے. پھر چیز کی کوالٹی کے حوالے سے جھوٹ بولا جاتا ہے. امپورٹڈ یعنی کوئی شے ایسی ہے جو مقامی طور پر تیار کی گئی ہے لیکن اب اس کو بیچنے کے لیے امپورٹڈ کہہ کر بیچا جاتا ہے حالانکہ وہ امپورٹڈ نہیں ہے. بعض چیزیں ایسی ہوتی ہیں کہ جو یعنی ایک معروف ہے کہ فلاں جو کمپنی کی چیز ہے یا فلاں ایریے کی، فلاں ملک کی جو چیز ہے وہ زیادہ پائیدار ہوتی ہے، اس کی کوالٹی کے حوالے سے مشہور ہوتا ہے، تو یہ جھوٹ بولا جاتا ہے کہ یہ فلاں برانڈ کی، حالانکہ وہ اس برانڈ کی نہیں ہوتی. اسی طرح ملک کہا جاتا ہے کہ یہ فلاں ملک سے امپورٹ کی گئی ہے حالانکہ وہ مقامی طور پر تیار کی گئی ہوتی ہے. تو اس طرح بات بات پر جھوٹ بولا جاتا ہے. پھر امانت رکھی جائے تو خیانت نہ کریں. آج ہمارے معاشرے میں دیکھیں تو کیا کچھ نہیں ہوتا یعنی امانت کے حوالے سے، کتنی خیانتیں ہوتی ہیں. اس حدیث مبارک میں تو ایک تاجر کی ذمہ داریاں بیان کی گئیں لیکن ہم اپنی ذمہ داریاں کتنی پوری کرتے ہیں، میں اور آپ غور کریں. ایک تاجر کو یعنی کیسا ہونا چاہیے، ایک تاجر का जो सोचने का अंदाज़ है वो कैसा होना चाहिए, अमली तौर पर एक ताजिर को कैसा होना चाहिए। अल्हम्दुलिल्लाह अज़्ज़ोजल आज हम इस हवाले से सुन रहे हैं, इस हवाले से बातचीत हो रही है। तो ताजिर के लिए एक जो बहुत ज़रूरी और बुनियादी बात है वो ये है कि ताजिर जो है वो अल्लाह तबारक व तआला पर तवक्कुल करने वाला होना चाहिए। बतौर ताजिर अगर मैं देखूँ तो मेरी बुनियादी जिम्मेदारी है कि मेरा तवक्कुल अल्लाह तबारक व तआला की ज़ात पर हो। अगर खौफ खुदा होगा, अल्लाह तबारक व तआला का खौफ दिल में होगा, तो फिर लालच और तमा में पढ़ के नाजायज़ और हराम की तरफ नहीं जाएंगे, धोखा दही की तरफ नहीं जाएंगे, मिलावट की तरफ नहीं जाएंगे, बेजा तारीफ अपनी चीज़ की नहीं करेंगे, झूठ नहीं बोलेंगे। तो सबसे पहले यह है कि अल्लाह तबारक व तआला का खौफ और अल्लाह तआला पर तवक्कुल हम में से हर एक, चाहे वो ताजिर है, चाहे वो कस्टमर है, चाहे वो ग्राहक है या दुकानदार है, हम में से हर एक को अल्लाह तबारक व तआला पर तवक्कुल रखना है। और अल्लाह तबारक व तआला पर तवक्कुल रखने की बरकत कितनी है, हज़रत सैयदना उमर बिन खत्ताब रदी अल्लाह तआला नो इनसे रिवायत है, हज़रत सैयदना फारूक आज़म रदी अल्लाह तआला नो ये इस्लाम के दूसरे खलीफा राशिद, आपसे रिवायत के नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया, अगर तुम लोग अल्लाह पर भरोसा करो, अल्लाह पर तवक्कुल करो जैसा कि इस पर तवक्कुल करने का हक है, तो तुम्हें भी इसी तरह रिज्क दिया जाएगा जिस तरह परिंदों को रिज्क दिया जाता है। वो परिंदे सुबह को खाली पेट निकलते हैं और शाम को पेट भर कर वापस आते हैं। तिर्मिज़ी शरीफ की ये रिवायत है। सुबहानल्लाह अज़्ज़ा वजल, कितने प्यारे अंदाज में समझाया गया कि जो परिंदे हैं ये अपनी खुराक जो है उसे ज़खीरा नहीं करते, स्टोर नहीं करते, इनके घोंसलों में कोई दाना दुनका कोई सरा खुराक ये स्टोर नहीं होती है। इनके बच्चे भी होते हैं, यानी अंडों से जब बच्चे निकलते हैं तो उनके लिए भी कोई पेशगी स्टोर नहीं की जाती, कुछ भी ये स्टोर नहीं करते। ये रोज़ाना खाली पेट निकलते हैं और जब शाम को वापस लौटते हैं तो चाहे सर्दी है या गर्मी है, आंधी है, तूफ़ान है, धूप है, जैसा भी मौसम है, सुबहानल्लाह अज़्ज़ा वजल, अल्लाह तबारक व तआला पर तवक्कुल की यानी एक बरकत ये बयान की गई कि शाम को पेट भर कर लौटते हैं। अगर तुम अल्लाह तबारक व तआला पर तवक्कुल करो तो अल्लाह तबारक व तआला जैसे परिंदों को रिज़्क अता फरमाता है तुम्हें भी ऐसा ही रिज़्क अता फरमाएगा, सुबहानल्लाह। तो अल्लाह तबारक व तआला पर तवक्कुल रखना है, इसके साथ साथ दुआ भी करते रहें अल्लाह ताला की बारगाह में। कोई ताजिर है, दुकानदार है या ग्राहक है, सबको अल्लाह तबारक व तआला की बारगाह में दुआ करते रहना चाहिए। तो हम अपने कारोबार को बढ़ाने के लिए, अपने कारोबार में बरकत के लिए, अल्लाह ताला ऐसी पाकीज़ा कमाई दे, चाहे आप जॉब करते हैं या आपका अपना बिजनेस है, तिजारत करते हैं, तो अल्लाह तबारक व तआला की बारगाह में हम ये दुआ करते रहें कि अल्लाह तबारक व तआला हमें हमारे रिस्क में बरकत दें। यानी हम अपने कारोबार को बढ़ाने के लिए नाजायज़ ज़राए ना इख्तियार करें, बल्कि हम अल्लाह ताला की बारगाह में अर्ज़ करें। सुबहानल्लाह अज़्ज़ा वजल, हज़रत सैयदना अबू हुरैरा रज़ी अल्लाह ताला नो ये फरमाते हैं कि नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया, अल्लाह ताला से दुआ करो इस हाल में कि तुम्हें कबूलियत दुआ का पूरा यकीन हो, और जान लो कि अल्लाह ताला गाफिल बेपरवाह दिल की दुआ कबूल नहीं करता। तो अल्लाह ताला की बारगाह में पूरी तवज्जो के साथ हम फोकस करके, तवज्जो के साथ, कबूलियत का यकीन रखते हुए अर्ज़ करें, इंशाअल्लाह रिस्क में बरकत होगी और अल्लाह तबारक व तआला ऐसी पाकीज़ा कमाई देगा जिससे इंशाअल्लाह किफ़ायत होगी, हर तरह की मोहताजी से बचे रहेंगे। ताजिर हो या कस्टमर हो, दुकानदार हो या कस्टमर हो, हम में से हर एक को जो यानी मुसलमान आकिल बालिग है सब के लिए नमाज फ़र्ज़ है और मर्द के लिए बाजमात नमाज पढ़ना ज़रूरी है। एक तादाद दुकानदारों की, ताजरों की ऐसी भी होती है कि जो इसलिए जमात से नमाज नहीं पढ़ते कि दुकान बंद करनी पड़ेगी, ग्राहक चले जाएंगे। बाज़ोकात ये होता है कि यानी किसी एक को भेज देते हैं जमात से नमाज पढ़ने के लिए, किसी सेल्समैन को भेज दिया या खुद चले गए, बाकी सारे जो हैं वो दुकान पर मौजूद हैं। तो ऐसी सूरत में कि जब सब पर जमात से नमाज पढ़ना वाजिब है, यानी मस्जिद करीब है और कोई ऐसा उज़र भी नहीं है तर्क जमात का, तो इस सूरत में दुकान बंद करनी पड़े तो बंद करके जाना है और बाजमात नमाज पढ़नी है। तो बाजमात नमाज पढ़नी चाहिए, दुकान में है, घर में है, कहीं भी है, अगर कोई ऐसा उज़र नहीं है तो बाजमात नमाज पढ़ें। इसके साथ साथ दीगर इबादत वगैरह का भी ध्यान रहे, आप अल्लाह तबारक व तआला का जिक्र करते रहें। बाजार में जो है वो जिक्र करने की फजीलत ज़्यादा बयान हुई है, क्योंकि जो बाज़ार है बाज़ रिवायतों के मुताबिक ये शैतान का घर है, تو یہاں اگر اللہ تبارک و تعالیٰ کا ذکر ہوگا تو سبحان اللہ عز و جل زیادہ برکتیں ملیں گی. پہلے پہل ایسا تھا, ایسے نظارے دیکھنے کو ملتے تھے کہ صبح صبح دکان کھولی تو سب سے پہلے تلاوت قرآن, یعنی دکان میں تلاوت کر رہے ہیں. بعض اوقات یہ ہوتا تھا کہ قرآن پاک وہاں رکھا ہوا ہے, اس کی زیارت کر رہے ہیں, اس کو چوم رہے ہیں. نعت شریف کی جو کیسٹ وغیرہ چلا دی جاتی تھی برکت کے لیے, ماشاءاللہ تلاوت کی کیسٹ اس طرح چلا دی جاتی تھی. یعنی اس میں ادب کا لحاظ رکھنا تو خیر ضروری ہے, لیکن اب کیا ہے کہ اس طرف توجہ نہیں ہوتی. اور اب تو گھروں میں بھی خیر صبح کے وقت اللہ کے ذکر سے صبح کرنے کی بجائے مارننگ شوز وغیرہ جو چل رہے ہوتے ہیں ٹی وی پر, چینلز پر, وہ بڑے عجیب و غریب اس کا کنٹینٹ ہوتا ہے. اور یعنی اللہ کے ذکر سے صبح کرنے کی بجائے وہ, اللہ تبارک و تعالیٰ معاف فرمائے, یعنی اللہ کی ناراضگی کے انداز ہوتے ہیں صبح کرنے کے. تو دکان پر بھی اللہ تبارک و تعالیٰ کے ذکر کا سلسلہ رکھیں, دکان پر درس جاری کر دیں, دکان پر بعض الحمدللہ ہمارے مدرسۃ المدینہ جو اسلامی بھائیوں کے ہیں, بڑی عمر کے اسلامی بھائی جس میں پڑھتے ہیں ماشاءاللہ, یہ بعض مارکیٹوں میں لگتے ہیں, بعض دکانوں میں اس کا سلسلہ ہوتا ہے, تو یہ بھی برکت کا ذریعہ بھی ہے. اور سبحان اللہ عز و جل, علم دین کا حصول اصل مقصد تو یہ ہے. تو اپنی دکان میں بھی اللہ تبارک و تعالیٰ کے ذکر کا اور باجماعت نماز کا تو لازمی اہتمام رکھیں. تجارت کے مسائل, ضروری مسائل سیکھنا, یہ بھی یعنی وہ مسائل جن سے یعنی حرام سے بچا جا سکے, تو یہ مسائل سیکھنا بھی بہت ضروری ہے. ہم ویسے تو سیکھتے ہیں کہ کاروبار کیسے کرنا ہے, کوئی چیز کہاں سے سستی ملے گی, چیز کی کوالٹی کیسے چیک کرنی ہے, یہ تو اس طرف تو دھیان ہوتا ہے, ایکسپرٹ لوگوں سے مشورے بھی کیے جاتے ہیں, پھر چیز کو پرکھنے, چیز کی جانچ کا طریقہ بھی کہ کپڑا کیسے پتہ چلے گا, تو اس کے لیے تو اہتمام ہوتا ہے. لیکن اس سے کہیں زیادہ ضروری یہ ہے کہ ہم جو کاروبار کرنے جا رہے ہیں, تجارت کرنے جا رہے ہیں, کسی بھی چیز کی کرنے جا رہے ہیں, تو اس کے سے متعلق ضروری مسائل بھی سیکھ لیں. تو مسلمان تاجر کے لیے ایک بنیادی بات یہ ہے کہ وہ شریعت کے دیگر ضروری احکام کے ساتھ ساتھ جو وہ کاروبار کر رہا ہے, جو تجارت کر رہا ہے, اس کے بھی ضروری مسائل سیکھے. اور کبھی ایسا ہوتا ہے کہ کوئی ایسا یعنی کام آ پڑتا ہے کہ جس کے بارے میں اس کو معلوم نہیں ہے, تو علماء کرام سے, علماء حق سے وہ رجوع کر لے. اس میں بالخصوص جو ہے وہ کوئی ایسی چیز ہے جو شعبے میں ڈالنے والی ہے, کوئی ایسی چیز ہے جو شعبے میں ڈالنے والی ہے, کنفیوز ہیں آپ اس میں کہ یہ میرے لیے درست ہے یا نہیں ہے, میرے لیے جائز ہے یا ناجائز ہے, تو ایسی صورت میں لازماً آپ علماء سے رابطہ کریں. الحمدللہ دعوت اسلامی کے جو دارالافتاء اہل سنت ہیں وہ الحمدللہ, یہ دعوت اسلامی کا ایک ڈپارٹمنٹ ہے باقاعدہ دارالافتاء اہل سنت کا, جس میں دارالافتاء کے اسلامی بھائی مفتیان کرام اور ان کے زیر تربیت جو علماء ہوتے ہیں, یہ الحمدللہ عز و جل عوام کے مختلف جو مسائل ہوتے ہیں کاروبار سے متعلق, اپنی خانگی, گھریلو زندگی, ازدواجی زندگی سے متعلق, دیگر امور سے متعلق جو مسائل ہوتے ہیں, شریعت کی روشنی میں, قرآن و سنت کی روشنی میں اس کے جوابات ارشاد فرماتے ہیں. تو کبھی ایسا ہوتا ہے کہ آپ کو سب سے پہلے تو آپ کو اپنے کاروبار کی معلومات مکمل جو ہے جو علم ہے اس سے متعلق شرعی احکام وہ سیکھنے چاہیے, اور اگر کوئی ایسا موقع آتا ہے کہ آپ کنفیوز ہوتے ہیں تو آپ خود سے کوئی یعنی اس پر اپنی رائے قائم کر کے آگے بڑھنے کے بجائے یا کسی عام شخص سے بات کرنے کے بجائے آپ علماء سے رابطہ کریں, دعوت اسلامی کے دارالافتاء اہل سنت ان سے رابطہ کریں. الحمدللہ کئی شہروں میں دعوت اسلامی کے دارالافتاء قائم ہے اللہ تبارک و تعالیٰ کے کرم سے, تو آپ دعوت اسلامی کے جو دارالافتاء اہل سنت ہیں یہاں رابطہ کر سکتے ہیں. اس کے علاوہ الحمدللہ دعوت اسلامی کی ویب سائٹ کے ذریعے بھی الحمدللہ اس کی جو رہنمائی وغیرہ کا سلسلہ ہوتا ہے, فون پر بھی رہنمائی کا سلسلہ ہوتا ہے, تو آپ علماء سے رابطہ کر کے اپنے لیے جو آپ کے لیے کیا درست ہے اور کیا درست نہیں ہے, کیا جائز ہے اور کیا جائز نہیں ہے, یہ جاننے کے بعد ہی آگے بڑھیں. پھر آپ اپنے ساتھ جو معاونین سلیکٹ کر رہے ہیں, اپنے آپ کا جو ایک عملہ ہے, آپ کا سٹاف ہے, آپ کے سیلز مین ہیں, آپ کے مینیجر ہیں, آپ کی لیبر ہے جو آپ اپنے لیے منتخب کرتے ہیں, تو بعض اوقات کیا ہوتا ہے کہ ہم ان کی بہت سارے سکلز دیکھتے ہیں, ان کی ابیلٹی دیکھتے ہیں, یہ دیکھتے ہیں کہ وہ امانت دار ہیں یا نہیں, ایماندار ہیں یا نہیں, تو یہ بالکل دیکھنا چاہیے, ان کی سکلز دیکھنے چاہیے, ان کی صلاحیت, ان کا ٹیلنٹ دیکھنا چاہیے, لیکن اس کے ساتھ ساتھ یہ بھی دیکھیں کہ وہ کتنا خوف خدا رکھنے والے ہیں. اگر وہ خوف خدا رکھنے والے ہوئے تو اللہ کی رحمت سے جہاں آپ کے مال میں خیانت نہیں کریں گے, اپنا کام پورا کریں گے, وہیں وہ اللہ تبارک و تعالیٰ کی نافرمانی نہیں کریں گے, تو اس کی برکتیں بھی آپ کو ملیں گی. اگر بالفرض آپ نے کسی ایسے شخص کا انتخاب کیا جو اپنے فن کے اعتبار سے سیلز مین ہے, بہت اچھا سیلز مین ہے, یا بہت اچھا وہ جو بھی اس کا ایک آپ نے اس کو رول دیا, مینیجر ہے, بہت اچھی اس کی ایڈمنسٹریشن ہے, لیکن اگر اس کے عادات و اطوار درست نہیں ہیں, اس کا اخلاق اچھا نہیں ہے, اگر خدا نخواستہ شرم و حیا کے حوالے سے کمزوری ہے, اگر خدا نخواستہ عقیدے کے حوالے سے کمزوری ہے, تو یہ چیزیں بھی جو ہے وہ آپ کو افیکٹ کریں گی. اور जो है वो बरकत उठ जाएगी। सुभान अल्लाह अज़्ज़ोजल, एक बहुत प्यारा फरमान प्यारे आका सल्लल्लाहु तआला अलैहि वसल्लम का। सारे फरामीन बहुत प्यारे हैं, लेकिन इस हवाले से बहुत प्यारा फरमान प्यारे आका सल्लल्लाहु तआला अलैहि वसल्लम ने इरशाद फरमाया। हज़रत सैयदना अबू सईद खुदरी ये रिवायत करते हैं, तिर्मिज़ी शरीफ की हदीस है। इरशाद फरमाया, सोहबत इख्तियार करो मगर मोमिन की, और तुम्हारा खाना न खाए मगर परहेजगार आदमी। सुभान अल्लाह अज़्ज़ वजल। तो हम कहीं भी किसी के हम नशीन बनते हैं, सफ़र में किसी को अपने साथ रखते हैं, या किसी के साथ सफ़र करते हैं, या अपने लिए अपने दुकान का स्टाफ है, या और दीगर कहीं ऐसे लोग हैं जिनके जिनकी सोहबत हमें इख्तियार करनी पड़ती है, तो हम हत्तल इम्कान कोशिश करें कि सही अकीदा मुसलमान हो और वो अपने फ़न में जिस काम के लिए आपने उसको लिया है उसमें वो हुनरमंद भी हो, माहिर भी हो, और साथ साथ इन जहाँ उसका वो टैलेंट देखें, उसकी ईमानदारी देखें, ज़रूर देखनी चाहिए, साथ साथ ये भी देखें कि वो अल्लाह तबारक ताला का खौफ रखने वाला हो। सुभान अल्लाह। एक हमारे मुआशरे में और जो एक समझने के एक बुरी आदत परवान चढ़ रही है वो ये है कि देर से लोग आजकल उठते हैं, यानी एक बहुत बड़ी तादाद तो फजर की नमाज भी नहीं पढ़ती। पांचों नमाजें पढ़नी चाहिए और फजर की नमाज भी पढ़नी चाहिए। जो फजर की नमाज सोए सोए तर्क कर देता है उसके लिए सख्त वईदें हैं, और भी यानी कोई भी एक नमाज भी तर्क करता है तो उसके लिए सख्त वईदें हैं। तो फजर की नमाज भी पढ़नी है, बाजमात अदा करनी है मर्दों के लिए, और यानी फिर फजर के बाद बाज लोग सो जाते हैं और फिर देर से उठते हैं, 10 बजे 10:30 बजे 11 बजे उठ रहे हैं, और वो कारोबार जो है खोलने के लिए 11 बजे 12 बजे जा रहे हैं, 1-2 बजे मार्केटें खुल रही हैं, 11 बजे मार्केटें खुल रही हैं। तो जो बरकत वाला वक्त है ना वो कौन सा है? नबी पाक सल्लल्लाहु तआला अलैहि वसल्लम की दुआ है, मुबारक दुआ। क्या दुआ है? ए अल्लाह मेरी उम्मत के सुबह के कामों में बरकत फरमा। इसके तहत यानी एक सहाबी रसूल इनका ये कौल है, आप फरमाते हैं रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम जब कोई छोटा या बड़ा लश्कर रवाना फरमाते, कोई लश्कर रवाना फरमाते तो दिन के अव्वल हिस्से में यानी फजर के फौरन बाद रवाना करते। जो इस हदीस के रावी हैं वो खुद ताजिर हैं और कूफा में इनकी रहायश थी, तिर्मिज़ी शरीफ की हदीस है। वो अपने जो मुलाजमीन इनके थे इनको सुबह ही मार्केट रवाना करते, और सुभान अल्लाह अज़्ज़ोजल सुबह सवेरे कारोबार शुरू करने से इनके माल में बहुत बरकत हुई, अल्लाह तबारक व तआला ने बहुत इजाफा किया। तो सुबह के वक्त जो है वो यानी कारोबार के लिए तिजारत के लिए जाना ये भी बरकत का बेहतरीन एक जरिया है। हलाल हराम की मालूमात तो होनी ही चाहिए, और शुबह के मामले के हवाले से जो है आपने सुना कि हम उलमा से रहनुमाई हासिल कर लें, खुद से आगे ना बढ़ें। एक और जो अहम यानी वो है हम में से हर एक के लिए है, खौफ खुदा, अल्लाह तबारक व तआला हमें नसीब फरमाए, अपना खौफ नसीब फरमाए। तो वो जो उमूर जो लोगों को तकलीफ देने का बायस है उनसे बचें। मुनाफा जो है ना, प्रॉफिट कितना लेना चाहिए, इस हवाले से कोई यानी वो ख़ास तख़सीस तो नहीं की गई कि आप उसकी लिमिट के कितना प्रॉफिट ले सकते हैं, लेकिन अगर मखलूक खुदा आजमाइश में है, महंगाई बढ़ रही है, तो अब वो ताजिर वो दुकानदार जो ज़्यादा माल कमाने के लिए लोगों की ज़रूरत में यानी उनको मज़ीद आजमाइश में मुब्तला करने के लिए अपनी चीज़ को महंगा बेचते हैं, तो वो खुद गौर कर लें कि वो आसानी फराहम करने वाले हैं या लोगों को मुश्किल में डालने वाले हैं। जबकि रिवायात में जो है वो मुसलमानों की खैरखाही का हुक्म दिया गया कि हम मुसलमानों का भला चाहें, उनको आसानियां दें, उनको मुश्किल में ना डालें। तो प्रॉफिट लेना जायज़ है, लेकिन आप इतना प्रॉफिट लीजिए कि आप का भी गुजर बसर हो और लोग भी आजमाइश में ना आए, मुनासिब जो है वो आप प्रॉफिट रखें, ज़्यादा प्रॉफिट न लें। एक इसी हवाले से बहुत प्यारी हिकायत है, बहुत प्यारा वाकया है। ये हिकायत कुछ यूँ है, हज़रत सैयदना यूनुस बिन उबैद बसरी रहमतुल्लाहि ताला अलैह, इनके पास मुख्तलिफ किस्म के लिबास थे, जुब्बे थे, चादरें थी। एक किस्म ऐसी थी कि हर जुब्बे की कीमत जो है वो 400 दिरहम थी, और एक ऐसी थी जिसकी 200 दिरहम थी। तो नमाज के वक्त आप जो है वो नहीं थे दुकान पर, और आपके भतीजे थे, कोई आया लेने के लिए, कोई शख्स आया, तो उसने आपके भतीजे ने 200 दिरहम वाला जो है वो 400 दिरहम में दे दिया। 200 दिरहम वाला हुल्ला जुब्बा लिबास वो 400 में दे दिया। जब आप वापस आए और आपको पता चला तो आप नाराज़ हुए और आपने वो जो 200 वाला 400 में बेचा था वो उसके 200 दिराहिम वापस करवाए। अब आप गौर फरमाएं कि हमें अगर कभी पता चले तो हम तो खुश होंगे कि तुमने 200 वाली चीज 400 में बेच दी। और कभी कोई ऐसा हो जाए कि कोई यानी कम कीमत पे, थोड़ी कम कीमत पे, अगर अच्छे प्रॉफिट भी होता है, फिर भी हम नाराज होते हैं कि ऐसा क्यों किया। तो हमारे जो असलाफ किराम हैं, हमारे बुजुर्ग सुबहान अल्लाह अज़्ज़ा वजल, वो मुसलमानों का भला चाहने वाले हुआ करते थे, और इस तरह जो है वो ज्यादा जायद नफा लेकर लोगों को आजमाइश में नहीं डालते थे। अल्लाह तबारक व ताला हमें भी मुसलमानों की खैरखाही की तौफीक बख्शे, बिलखुसूस ये तबकात जिसमें एक अहम रोल है ताजरों का। अगर इनके दिल में खैरखाही का जज्बा होगा तो इंशाअल्लाह अज़्ज़ोजल लोगों के लिए ज़बरदस्त आसानियाँ होंगी। अल्लाह तबारक व ताला हमें शरीयत और सुन्नत के मुताबिक कारोबार करने की तौफीक नसीब फरमाए। आमीन बिजाहिन नबी अमीन सल्लल्लाहु ताला अलैहि वसल्लम।
मेरी जिम्मेदारी मेरी